चलिए अगला रुकू नंबर 7 आयत नंबर 149 से, या अय्युहल्लज़ीना आमनू इन तुतीउल्लज़ीना कफरू युरुद्दूकुम अला आकाबिकुम फतनक़लिबू खासिरीन। ए ईमान वालो, अगर तुम काफिरों की बातें मानोगे तो वो तुम्हें तुम्हारी एड़ियों के बल पलटा देंगे, यानी तुम्हें मर्तद बना देंगे, फिर तुम नामुराद हो जाओगे, बल्कि अल्लाह ही तुम्हारा मौला है और वही बेहतरीन मददगार है। हम अन करीब काफिरों के दिल में रोब डाल देंगे इस वजह से कि ये अल्लाह के साथ इन चीजों को शरीक करते हैं जिसकी कोई दलील अल्लाह ने नहीं उतारी। इनका ठिकाना जहन्नम है और इन जालिमों की बड़ी बुरी जगह है। अल्लाह ताला ने तुमसे अपना वादा सच्चा कर दिखाया जबकि तुम इसके हुक्म से इन्हें काट रहे थे, यहाँ तक कि जब तुमने पस्त हिम्मती इख्तियार की और काम में झगड़ने लगे और नाफरमानी की। इसके बाद कि इसने तुम्हारी चाहत की चीज तुम्हें दिखा दी, तुम में से बाज दुनिया चाहते थे और बाज का इरादा आखिरत का था, फिर इसने तुम्हें उनसे फेर दिया ताकि तुमको आजमाए। यकीनन इसने तुम्हारी लग्जिश से दरगुजर फरमा दिया और ईमान वालों पर अल्लाह ताला बड़े फजल वाला है। इस तुस्किदून वला तलवून अला अहदिन। अब यहाँ से मैदान ओहद का एक मंजर हमारे सामने आएगा। जबकि तुम चढ़े जा रहे थे और किसी की तरफ तवज्जो तक नहीं करते थे और अल्लाह के रसूल तुम्हें तुम्हारे पीछे से आवाजें दे रहे थे, बस तुम्हें गम पर गम पहुंचा ताकि तुम फौतशुदा चीज पर गमगीन न हो और ना पहुंचने वाली तकलीफ पर उदास हो। अल्लाह ताला तुम्हारे तमाम आमाल से खबरदार है। फिर इसने इस गम के बाद तुम पर अमन नाजिल फरमाया और तुम में से एक जमात को अमन की नींद आने लगी। हाँ कुछ वो लोग भी थे कि इन्हें अपनी जानों की पड़ी हुई थी। वो अल्लाह ताला के साथ नाहक जहालत भरी बदगुमानियां कर रहे थे और कहते थे, क्या हमें भी किसी चीज का इख्तियार है? आप कह दीजिए, काम का कुल इख्तियार अल्लाह के इख्तियार में है। ये लोग अपने दिलों के भेद आपको नहीं बताते और कहते हैं कि अगर हमें कुछ भी इख्तियार होता तो यहाँ कत्ल न किए जाते। आप कह दीजिए कि गो तुम अपने घरों में होते, फिर भी जिनकी किस्मत में कत्ल होना था वो तो मक्तल की तरफ, मक्तल कहते हैं वो जगह जहाँ कोई कत्ल हो, फिर वो मक्तल की तरफ चल पड़ते। अल्लाह ताला को तुम्हारे सीनों के अंदर की चीज का आसमाना और जो कुछ तुम्हारे दिलों में है इसको पाक करना था और अल्लाह ताला सीनों के भेद से आगाह है। तुम में से जिन लोगों ने उस दिन पीठ दिखाई जिस दिन दोनों जमातों की मुठ भीड़ हुई थी, ये लोग अपने बास करतूतों के बायस शैतान के फिसलाने में आ गए। इन्नल्लाह गफूरुन हलीम। लेकिन यकीन जानो अल्लाह ने उनको माफ कर दिया, यकीनन अल्लाह ताला बख्शने वाला और तहम्मुल वाला है। ये था रुकू नंबर 7। इसका उन्वान क्या है? ग़ज़वे उहद पर तबसरा। इसमें हमने चार बातें देखी। सबसे पहले कुफार का रवैया। अल्लाह ताला ने हमें इस बात की खबर दी कि कुफार क्या है, अल्लाह के साथ शरीक के ठहराते हैं जिसकी कोई दलील नहीं। दूसरी बात क्या है कि उनका हदफ क्या है, कि मुसलमानों को कुफर की तरफ फेर ले जाएं। और तीसरी बात इनके बारे में कि इनका आखिरी ठिकाना आग है। फिर इसकी अगली आयत में हमने मुनाफिकीन के रवैये के नाते से पांच बातें देखी। आयत नंबर 152 में कौन कौन सी? नंबर 1, जाहिलियत के गुमान करते थे। क्या गुमान था इनका जाहिलियत का? लो देखो, घर से निकाल दिया, मौत के लिए ले आए, ये कोई जंग है? ये तो खुदकुशी है। यानी अल्लाह के नबी के फैसलों पे तनकीद करते थे और ऐसा करते थे गोया के जैसे नबी सल्लम को समझ नहीं थी और इनको ज्यादा समझ है। दूसरा रवैया इनका क्या था कि इन्होंने नबी सल्लम की नाफरमानी की। तीसरी, आपस में इख्तलाफ किया। चौथी, कमजोरी दिखाई। और पांचवी बात क्या है कि मुकाबले के दिन पीठ फेर गए। ये आयत नंबर 152 के पॉइंट्स थे। اس کے بعد اللہ تعالیٰ نے مسلمانوں کی تربیت کی، اس کے لیے سات نقطے بتائے کہ کس طریقے سے مسلمانوں تمہیں اپنی تربیت کرنی ہے. نمبر ایک، کافروں کی اطاعت نہ کرنا، ورنہ کیا ہوگا، تمہیں دین سے پھیر دیں گے. دوسری بتائی، اللہ تمہارا مولا ہے اور مددگار ہے. پھر منکرین حق کے دل میں تمہارا روب ڈال دیں گے، اور سچا ایمان ہمیشہ روب پیدا کرتا ہے. جتنا آپ کے اندر ایمان زیادہ ہوگا نا، اتنا دوسروں کے دل پہ آپ کا روب زیادہ ہوگا. پھر مسلمانوں کی شکست کے اسباب بتائے، کیا تھے؟ کمزوری، کمزور ہو گئے تھے، اختلاف اور نافرمانی. یہی ہے آج بھی امت مسلمہ کے لیے تین نقطے. اگر ہم اپنے حالات بدلنا چاہتے ہیں تو اس کا نتیجہ یہی ہے کہ ہمیں اپنی کمزوریاں دور کرنی ہوگی، ہمیں آپس کے اختلافات کو دور کرنا ہے، اور اپنی زندگی سے اللہ اور اس کے رسول کی نافرمانی کی تمام چیزوں کو نکال کے پھینکنا ہے. پھر اس میں مسلمانوں کو بتایا گیا کہ احد کے دن جو تم نے میدان چھوڑا، اس کے نتیجے میں تمہیں غم ملا. اس سے کیا پتہ چلتا ہے کہ بعض دفعہ انسان پہ جو غم آتے ہیں نا، وہ اپنے ہی کسی گناہ کی وجہ سے آتے ہیں. اور پھر آخر میں بتایا کہ شیطان نے تمہارے اندر کی کمزوری کو دیکھ کر تمہیں ڈگمگا دیا. اور پھر آخر میں اللہ تعالیٰ نے رکوع کے آخر میں اپنا رویہ بتایا کہ اللہ تعالیٰ کا رویہ کافروں کے ساتھ کیا ہوا، کہ ان کے دلوں میں مسلمانوں کا روب ڈال دیا، اور جو حق کے منکر تھے ان کے دل میں اسلام کی دھاک بیٹھ گئی. ہم سب کے لیے اس رکوع میں کیا بات ہے؟ سب سے پہلی بات کیا ہے کہ ہم نے نافرمانی نہیں کرنی، ہم نے کافروں کی باتوں میں آ کے اپنے دین کو نہیں چھوڑنا. پھر اگلی بات ہم نے اس میں دیکھی کہ ہمیں اللہ کے ساتھ ناحق بدگمانیاں نہیں کرنی. پھر ہم نے اس میں ایک اور چیز سیکھی، مسلسل استغفار، اپنے گناہوں پہ بخشش. پھر اگلی بات، نبی صلی اللہ علیہ وسلم کی حکم عدولی نہیں کرنی، آپس میں جھگڑا نہیں کرنا. اب آپ ان ساری باتوں کے بعد اپنے آپ سے پوچھئے، کیا واقعی میں ان تمام کاموں کے لیے تیار ہوں؟ کیا واقعی میں اللہ کے دین کے ساتھ اپنے تعلق کو مضبوط کرتی ہوں؟ اب دیکھیے کہ جب انسان دنیا کی چیزوں کو دیکھ کے آخرت چھوڑ دیتا ہے نا، تو اس کے اندر بزدلی آنے لگتی ہے، کمزوری آنے لگتی ہے. تو لہذا مسلمان آج کے دور کے یا ماضی کے، ان کی زندگی میں فتح اور کامیابی کب آئے گی؟ جب وہ دنیا کی چیزوں کے بدلے میں آخرت کی چیزوں کو دیکھیں گے. یہاں پہ تقریباً ہمارا پارا نصف ہوا. چلیے رکوع نمبر 8 دیکھتے ہیں، آیت نمبر 156. اعوذ باللہ من الشیطان الرجیم. یا ایہا الذین آمنوا لا تکونوا کالذین کفروا. اے ایمان والو، تم ان لوگوں کی طرح نہ ہو جانا جنہوں نے کفر کیا اور اپنے بھائیوں کے حق میں جبکہ وہ سفر میں ہوں یا جہاد میں ہوں کہا کہ اگر یہ ہمارے پاس ہوتے تو نہ مرتے اور نہ مارے جاتے. اس کی وجہ یہ تھی کہ اس خیال کو اللہ تعالیٰ ان کی دلی حسرت کا سبب بنا دے. اللہ تعالیٰ زندہ کرتا ہے اور مارتا ہے، اور تمہارے تمام عمل کو دیکھ رہا ہے. قسم ہے اگر اللہ تعالیٰ کی راہ میں شہید کیے جاؤ یا اپنی موت مرو، تو بے شک اللہ تعالیٰ کی بخشش اور رحمت اس سے بہتر ہے جسے یہ جمع کر رہے ہیں. وَلَئِن مُتْتُمْ أَوْ قُتِلْتُمْ لَإِلَى اللَّهِ تُحْشَرُونَ. بالیقین خواہ تم مر جاؤ یا مار ڈالے جاؤ، جمع تو اللہ تعالیٰ کی ہی طرف کیے جاؤ گے. اللہ تعالیٰ کی رحمت کے باعث آپ ان پر نرم دل ہیں. اگر آپ بد زبان اور سخت دل ہوتے تو یہ سب آپ کے پاس سے چھٹ جاتے. سو آپ ان سے درگزر کریں اور ان کے لیے استغفار کریں اور کام کا مشورہ ان سے کیا کریں. پھر جب آپ کا ارادہ پختہ ہو جائے تو اللہ تعالیٰ پر بھروسہ کریں. بے شک اللہ تعالیٰ توکل کرنے والوں سے محبت کرتا ہے. اگر اللہ تعالیٰ تمہاری مدد کرے تو کوئی تم پر غالب نہیں آ سکتا, اور اگر وہ تمہیں چھوڑ دے تو اس کے بعد کون ہے جو تمہاری مدد کرے. ایمان والوں کو اللہ تعالیٰ پر ہی بھروسہ کرنا چاہیے. وما کان لنبی ان یغل, ناممکن ہے کہ نبی سے خیانت ہو جائے. خر خیانت کرنے والا خیانت کو لیے ہوئے قیامت کے دن حاضر ہوگا. پھر ہر شخص اپنے اعمال کا پورا پورا بدلہ دیا جائے گا اور وہ ظلم نہ کیے جائیں گے. افمن اتبع رضوان اللہ کمن باء بسخط من اللہ, کیا پس وہ شخص جو اللہ کی خوشنودی کے در پہ ہے اس شخص جیسا ہے جو اللہ تعالیٰ کی ناراضگی لے کر لوٹتا ہے, اور اس کی جگہ جہنم ہے جو بدترین جگہ ہے. اللہ تعالیٰ کے پاس ان کے الگ الگ درجے ہیں, اور ان کے تمام اعمال کو اللہ تعالیٰ بخوبی دیکھ رہا ہے. لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم, بے شک اللہ تعالیٰ کا مومنوں پر بڑا احسان ہے کہ انہی میں سے ایک رسول ان میں بھیجا جو انہیں اس کی آیتیں پڑھ کر سناتا ہے اور انہیں پاک کرتا ہے اور انہیں کتاب اور حکمت سکھاتا ہے. یقیناً یہ سب اس سے پہلے کھلی گمراہی میں تھے. کیا بات ہے جب تمہیں کوئی ایسی تکلیف پہنچی جس سے دگنی تم ان کو پہنچا چکے تھے تو یہ کہنے لگے کہ یہ کہاں سے آ گئی. آپ کہہ دیجئے کہ یہ خود تمہاری طرف سے ہے. بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے, اور جو کچھ تمہیں اس دن پہنچا جس دن دو جماعتوں میں مٹ بھیڑ ہوئی وہ سب اللہ کے حکم سے تھا, اس لیے کہ اللہ تعالیٰ ایمان والوں کو ظاہری طور پر جان لے اور منافقوں کو بھی معلوم کر لے جن سے کہا گیا کہ آؤ اللہ کی راہ میں جہاد کرو یا کافروں کو ہٹاؤ, تو وہ کہنے لگے کہ اگر ہم لڑائی جانتے ہوتے تو ضرور ساتھ دیتے. اس دن بنسبت ایمان کے وہ کفر کے زیادہ قریب تھے. اپنے منہ سے وہ باتیں بناتے ہیں جو ان کے دلوں میں نہیں, اور اللہ تعالیٰ خوب جانتا ہے جسے وہ چھپاتے ہیں. الذین قالوا لإخوانهم, یہ وہ لوگ ہیں جو خود بھی بیٹھے رہے اور اپنے بھائیوں کے بارے میں کہا کہ اگر وہ بھی ہماری بات مان لیتے تو قتل نہ کیے جاتے. کہہ دیجئے اگر تم سچے ہو تو اپنی جانوں سے موت کو ہٹا دو. جو لوگ اللہ کی راہ میں شہید کیے گئے ہیں ان کو ہرگز مردہ نہ سمجھے, بلکہ وہ زندہ ہیں, اپنے رب کے پاس روزیاں دیے جاتے ہیں. فرحین بما آتاہم اللہ من فضلی, اللہ تعالیٰ نے اپنا جو فضل ان کو دے رکھا ہے اس سے بہت خوش ہیں اور خوشیاں منا رہے ہیں. ان لوگوں کے بارے میں جو اب تک ان سے نہیں ملے ان کے پیچھے ہیں اس پر کہ انہیں نہ کوئی خوف ہے اور نہ وہ غم زدہ ہوں گے. یستبشرون بنعمت من اللہ وفضل وان اللہ لا یضیع اجر المؤمنین, وہ خوش ہوتے ہیں اللہ کی نعمت اور فضل سے, اور اس سے بھی کہ اللہ تعالیٰ ایمان والوں کے اجر کو برباد نہیں کرتا. یہ تھا رکوع نمبر 8. اس کا عنوان کیا ہے؟ غلط فہمیوں کا ازالہ. کچھ غلط فہمیاں تھیں منافقین کے دل میں ان لوگوں کے بارے میں جو غزوہ احد میں مارے گئے. کیا تھی؟ ایک بات جو ان کے منہ سے نکلی وہ کیا تھی کہ اگر یہ ہمارے پاس رہتے تو مارے نہ جاتے. اور یہ وہ جملہ ہے کہ عموماً لوگ ناسمجھی سے بولتے ہیں. جب کبھی حادثہ ہو, کوئی پلین کریش ہو یا کوئی چھوٹا بڑا نقصان زندگی میں آتا ہے تو لوگ کیا کہتے ہیں کہ کاش اس میں سفر نہ کرتے, کاش یہاں نہ جاتے. تو اس رکوع میں ہم نے دیکھا کہ ایسا کہنا ان کا ان کے لیے حسرت بنا دیا گیا. ہمارے لیے عمل کیا ہے؟ کاش نہیں کہنا چاہیے. حدیث میں آتا ہے کہ کاش کہنے سے شیطان کا دروازہ کھل جاتا ہے. حسرتیں, افسوس, پھر انسان خود بہت بدگمانیاں کرنے لگتا ہے. دوسری غلط فہمی جو ان لوگوں کو ہوئی تھی وہ کیا تھی کہ مال غنیمت میں سے نبی صلی اللہ علیہ وسلم ہمیں حصہ نہیں دیں گے. تو اس کے جواب میں تین باتیں بتائی گئیں کہ نبی خیانت نہیں کرتا. اس سے کیا معلوم ہوتا ہے کہ بعض دفعہ لوگوں کو نبی کی ذات تک پہ شک ہو جاتا ہے, کہاں پھر دنیا والے لوگ. کیونکہ جب انسان دین کی طرف آتا ہے نا تو لوگ اس کو بڑی گہری نظروں سے دیکھتے ہیں, اس کو ظاہر سے, اس کے باطن سے, اس کے اندر تک گھسنے کی کوشش کرتے ہیں جہاں کوئی گھس نہیں سکتا. تو لہٰذا ان لوگوں نے نبی صلی اللہ علیہ وسلم پہ یہ الزام لگا دیا تھا کہ شاید آپ مال غنیمت میں کچھ چیز اپنے لیے رکھیں گے. تو اللہ تعالیٰ نے اس ناطے سے نہ صرف ہمیں یہ بتایا کہ نبی صلی اللہ علیہ وسلم خیانت نہیں کرتے, بلکہ ہم امتیوں کو بھی بتا دیا کہ خیانت کرنے والا قیامت کے دن اپنی خیانت کے ساتھ آئے گا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ اپنے کندھوں پہ اٹھا کے آئے گا, جانوروں کی صورت میں بھاری بوجھ ہوں گی وہ خیانتیں. اسی طرح ایک روایت میں آتا ہے کہ جو کسی کی خیانت کرتا ہے چیز کی, قیامت کے دن وہ شخص اس سے مطالبہ کرے گا تو اس کی چیز اس کو دکھائی جائے گی اور پھر جہنم میں پھینک دی جائے گی, اور جس شخص نے خیانت کی ہوگی اس کو کہا جائے گا جاؤ اور اس کی وہ چیز لے کے آؤ. وہ جانے کی کوشش کرے گا, پوری جہنم سہتے ہوئے اوپر سے نیچے تک سے لے کے آئے گا, جو ہی کنارے پہ آئے گا وہ چیز دوبارہ اس کے ہاتھ سے پھسل کے جہنم میں گر جائے گی اور وہ دوبارہ اس کو لینے کے لیے نیچے جائے گا. اللہم لا تجلنا منہم, بہت گہری بات ہے. اگر عمل ساتھ ہی ساتھ اپنے لیے نوٹ کرتے جائیں تو خیانت نہیں کرنی, چھوٹی چھوٹی چیزوں میں, بڑی بڑی چیزوں میں. بعض دفعہ کسی کو کہتے ہیں ذرا فون دینا, ایک کال کر لو, اور تین چار کال کر لیتے ہیں. بعض دفعہ کہتے ہیں سر گاڑی کی چابی دینا, یہاں تک بس جانا ہے, اور پھر کئی دور جا کے گھنٹوں کے حساب سے واپس آتے ہیں. کسی نے کہا یہ چیز رکھ لو, جو اس چیز کو رکھی اور استعمال کرنی شروع ہو گئی. بہت ساری چھوٹی بڑی خیانتیں ہیں جو زندگی میں انسان کر لیتا ہے, اس سے اپنے آپ کو بچانا ہے. تیسری چیز اس میں جو غلط فہمی ہوئی لوگوں کو وہ کیا تھی کہ شکست اللہ کے نبی صلی اللہ علیہ وسلم کی وجہ سے ہوئی. احد کی شکست کہتے تھے آپ کی وجہ سے ہوئی, ہم تو پہلے ہی کہتے تھے کہ مدینہ میں رہ کے مقابلہ کیا جائے. تو لہٰذا اللہ تعالیٰ نے ان کو ادب سکھایا کہ دیکھو یہ نبی کا قصور نہیں, یہ تمہارے اپنے گناہوں کی وجہ سے. وہ ساری باتیں یاد کرو کہ جو تم نے نافرمانی کی, اختلاف میں پڑے, جگہ چھوڑ دی, لہٰذا اس سے شکست میں آ گئی. اس کے بعد چوتھی چیز بڑی پیاری تھی اور وہ کیا تھی, شہدا کے بارے میں, کہ شہید جب لوگ ہوئے تو لوگوں نے غم کرنا شروع کیا. جیسے ہر مرنے والے کا انسان غم کرتے ہیں لوگ, تو اس میں اللہ تعالیٰ نے فرمایا کہ دیکھو غم کیوں کرتے ہو, غم تو مرنے والوں پہ کرتے ہیں, شہید تو مرے ہی نہیں, وہ تو زندہ ہیں. کیسی زندگی ہے ان کی, اللہ کے پاس. یاد رکھیے کہ دنیا میں لوگ شہید جو ہے وہ مر جاتا ہے. بعض لوگ شہیدوں کو زندہ سمجھ کے پھر ان کی قبروں پہ جا کے منتیں مانگتے ہیں کہ چونکہ یہ زندہ ہے تو یہ بات درست نہیں. شہید مر جاتا ہے تبھی تو اس کی بیوی بیوہ ہوتی ہے, اس کے بچے یتیم ہیں, اس کی بیوی دوسری جگہ نکاح کر سکتی ہے, اس کا ورثہ بٹ جاتا ہے, لیکن وہ مشن زندہ رہتا ہے جس پہ اس نے جان دی تھی. تو لہٰذا شہید جو ہیں ان کے درجے بہت ہی پیارے یہاں بتائے گئے, اور خاص طور پہ جابر رضی اللہ تعالیٰ عنہ اور باقی لوگ جن کے عزیز و اقارب شہید ہوئے تھے, ان کو خوشخبری ملی کہ وہ لوگ وہاں اچھی جگہ میں ہیں. کیونکہ بعض دفعہ انسان جانے والوں کے لیے بہت بے چین ہوتا ہے نا. ہم اس وقت خود غرضی سے سوچ رہے ہوتے ہیں کہ میں تنہا رہ گئی, میرا ساتھ چھوٹ گیا, لیکن اگر یہ معلوم ہو کہ وہ وہاں اس دنیا سے زیادہ اچھی دنیا میں ہے تو یہ سن کے صبر بھی آتا ہے, چین آتا ہے. تو اصل چیز جو تمنا ہے دعا کرنے کی وہ کیا ہے کہ انسان موت کے بعد کے لیے تیاری کرے. دنیا تو آج بھی چھوڑنی ہے اور کل بھی چھوڑنی ہے. پھر اس کے بعد آیت نمبر 159 میں نبی صلی اللہ علیہ وسلم کو ایک مربی, مربی کہتے ہیں جو لوگوں کی تربیت کرے, علم سکھائے, دین سکھائے, ان کی خصوصیات پیش کی گئیں. چھ خوبیاں تھیں آپ میں اور ہم سب کو بھی اپنے اندر پیدا کرنی ہے. اگر واقعی ہم لوگوں کی تربیت کرنا چاہتے ہیں, چاہے ہم کسی گروپ لیڈر کے طور پہ متعین کیے جائیں, کسی استاد کے طور پہ, کسی بھی جگہ جہاں لوگوں کی رہنمائی کا کام کرنا پڑتا ہے, تو کام کرنے والوں میں یہ چھ خوبیاں لازم ہیں. نمبر ایک, نرم مزاجی. فبما رحمت من اللہ لنت لہم, نرم مزاجی. اگلی بات, قصور معاف کرنا. ساتھ رہنے والوں سے غلطیاں ہوتی ہیں, معاف کر دیجئے. आप माफ नहीं करेंगे तो आप उन लोगों को खो देंगे। तीसरी चीज, जिन्होंने कसूर किया उनके लिए दुआए मगफरत, ना सिर्फ ये कि खुद माफ करना है, अल्लाह ताला से उनकी माफी की दुआ। कितना आला जरफी दिखाती है ये बात कि उनके लिए दुआ करें। चौथी बात क्या है, अल्लाह के काम करने के लिए पुख्ता अजम, ये बहुत बड़ी खूबी है। दीन का काम आम लोग नहीं कर सकते क्योंकि रास्ते में रुकावटें बड़ी आती हैं, बड़े बड़े रास्ते में रोड़े अटकाए जाते हैं इस काम को ना करने के। अगर आप कम हिम्मत होंगे ना, आप फौरन गिव अप कर देंगे। गिव अप नहीं करना, नीयत को देखिए, तरीक़ेकार की इस्लाह करते जाइए और फिर चलते जाइए। अजम बुलंद, निगाह बुलंद, सुखन दिल नवाज, जहाँ पुरसोज, यही है रख्त सफर मीर कारवां के लिए। ये खूबियां आती हैं तो आप बड़े बड़े कारवानों के मीर बन जाते हैं, उनके लीडर बन जाते हैं। और जब लीडर कमजोर होता है तो फिर अगर आप दुनिया वालों से पूछें तो मेरा ख्याल है आप में से किसी को यहां बैठ के इसको कुरान नहीं पढ़ना चाहिए। कौन बैठने देगा आपको 3 घंटे यहाँ? तो लिहाजा अज़्म, हिम्मत, पुख्ता इरादा, ये दीन के काम करवाता है। और पांचवी चीज हमने देखी, तवक्कुल, अल्लाह पे तवक्कुल। हमने अपने हिस्से की कोशिश डाल दी, अब इंजाम क्या होगा, अल्लाह पे तवक्कुल करेंगे। और छठी चीज जो खूबी होगी दीन के काम करने और करवाने वालों में, मशवरा। जो लोग साथ मिलके काम करते हैं उनसे मशवरा करना, लेकिन मशवरा हर उस बंदे से किया जाएगा जो उस फील्ड से ताल्लुक रखता है। अगर उस्ताद आके हर मशवरा तालिब इल्मों से करने लगे और हर रोज उसके हर एक के मशवरे पे अमल करे तो फिर तो एक भी दिन क्लास ना हो। तो लिहाजा ये सारे काम है। फिर इसके बाद अल्लाह ताला ने आयत नंबर 164 में नबी सल्लम की 4 खूबियों का जिक्र किया जिसके जरिए आपने दीन का काम किया। और ये एक एजेंडा है आज के दौर में भी हर दीन की दावत देने वाले का, तिलावत आयत, तालीम किताब, तालीम हिकमत और तज़किया नफ्स और गुमराहियों और जहालतों को दूर करना। आज दीन के नाम पे क्या कुछ नहीं हो रहा लेकिन दीन फैलता हुआ नहीं दिखता। वजह क्या है कि दीन दिखाने वालों ने इन 5 तरीकों को छोड़ दिया या इनमें से किसी एक पे बहुत जोर दिया और या फिर किसी एक को बहुत पीछे डाल दिया। हमारे अमल की बात क्या है इस पूरे रुकू में? सबसे पहली चीज देखिए, जो हम पूरी बातों को इकट्ठा करेंगे, काश नहीं कहना। आज नियत कीजिए कि मैंने काश नहीं कहना। कमिटमेंट कर लें अपनी इस बात की कि कुछ भी हो जाए काश नहीं कहना, हाय अफसोस नहीं, जो होना था हुआ। पहले ही अकल इस्तेमाल करो, अल्लाह ताला आजिज रहने को पसंद नहीं करता, लिहाजा काश नहीं कहना। दूसरी बात, कभी किसी दीन वाले पे बदगुमान नहीं होना। हमें उसकी बात समझ आए या ना आए लेकिन बदगुमान नहीं होना। तीसरी बात, किसी भी शिकस्त या नाकामी की वजह अपने अंदर ढूंढनी है, दूसरों को अपनी नाकामियों का जिम्मेदार नहीं करार देना। और चौथी बात, अगर दीन का काम करना चाहते हैं तो वही 6 खूबियां पैदा करनी है जिसका जिक्र नबी सल्लम के नाते से आयत नंबर 159 में आया। नरम मिजाजी पैदा करनी है, कसूर माफ करने हैं, अल्लाह के लिए काम का पुख्त अजम करना है और बाकी सारी बातें। और अगली चीज हमने जो सीखी वो इसमें वो क्या है, लकद मन्नल्लाहु, अल्लाह के नबी की जात को अपने ऊपर एक एहसान समझना। पूछिए अपने आप से, क्या मुझे नबी सल्लम की जात एक नेमत लगती है? मानती हूं कि ये एक एहसान है, और अगर एहसान है तो फिर कितना एहसानमंद होने की जरूरत है। उनके लाए हुए दीन की कहीं नाकदरी तो नहीं हो रही मुझसे? क्या वाकई मैं अपने आप को पीछे तो नहीं डालती उस चीज से जो आपका पैगाम था? और एक आखिरी बात जो हमने इस रुकू के साथ अपने लिए करनी है, शहादत की तमन्ना करनी है। ए अल्लाह, मुझे अपने रास्ते में शहीद करना। इनके दर्जे, इनकी बातें सुन के कौन है जो अपनी जगह पे बैठा रहे, और अपनी जिंदगी में इस मिशन को और ज्यादा मजबूत करना है कि मैंने लोगों की इस्लाह का काम करना है। अपने लिए जीना तो क्या जीना है, आज मरे कल दूसरा दिन, एक दिन बच्चे रोएंगे, दूसरे दिन थोड़ा सब्र आएगा, तीसरे दिन अपनी दुनिया में लग जाएंगे। कुछ ऐसा करके जाएं कि ताकि बाद में ज़मीन भी रोए और आसमान भी रोए, ज़मीन के वो टुकड़े रोए जहाँ बैठ के आप लोगों की इस्लाह का काम करते थे, और आसमान के वो हिस्से रोए जहाँ से आपकी नेकियाँ जाती थी। तो गोया के फ़राइज़ की सतह से उठ के अज़्म की सतह पे जीना है इंशाअल्लाह ताला। अच्छी सी दुआ करें अपने लिए दिल में, क्योंकि जब इंसान अच्छी अच्छी दुआएं करता है ना, तो फिर अल्लाह ताला उसको मौका देता है। हमें से बहुत सारे लोग नेकी का काम करना चाहते हैं लेकिन दुआ करना भूल जाते हैं, तो लिहाजा दुआ करनी है हमने कि अल्लाह हमारे लिए रास्तों को आसान कर दे। चले रुकू नंबर 9 देखते हैं, बहुत ही खूबसूरत वाक्य इसमें कह रहा है। अल्लज़ीन इस्तजाबू लिल्लाहि वर्रसूल, जिन लोगों ने अल्लाह और रसूल के हुक्म को कबूल किया इसके बाद के इन्हें पूरे जख्म लग चुके थे, इनमें से जिन्होंने नेकी की और परहेजगारी की इनके लिए बहुत ज्यादा अजर है। और वो लोग जब इनसे लोगों ने कहा कि काफिरों ने तुम्हारे मुकाबले में लश्कर जमा कर लिए हैं, तुम इनसे खौफ खाओ, तो ये बात इस बात ने इन्हें ईमान में और बढ़ा दिया और कहने लगे हमें अल्लाह काफी है, वो बहुत अच्छा कारसाज है। नतीजा ये हुआ कि अल्लाह की नेमत और फजल के साथ ये लौटे, इन्हें कोई बुराई न पहुंची, उन्होंने अल्लाह ताला की रजामंदी की पैरवी की। अल्लाह ताला बहुत बड़े फजल वाला है। इन्नमा ज़ालिकुमुश्शैतान, ये खबर देने वाला सिर्फ शैतान है जो अपने दोस्तों से डराता है। तुम इन काफिरों से ना डरो और मेरा खौफ रखो अगर तुम मोमिन हो। कुफर में आगे बढ़ने वाले लोग तुझे गमनाक न करें, यकीन मानो कि ये अल्लाह ताला का कुछ न बिगाड़ सकेंगे। अल्लाह ताला का इरादा है कि इनके लिए आखरत का कोई हिस्सा अदा न करे और इनके लिए बड़ा अजाब है। इन्नल्लज़ीन अश्तरवुल कुफ्र बिल ईमान लन यदुरुल्लाह शैया, कुफर को ईमान के बदले खरीदने वाले हरगिज हरगिज अल्लाह ताला को कोई नुकसान नहीं पहुंचा सकते और इन्हीं के लिए अलमनाक अजाब है। काफिर लोग हमारी दी हुई मोहलत को अपने हक में बेहतर न समझें, ये मोहलत तो वो इसलिए है कि वो गुनाहों में और बढ़ जाएं, और इन्हीं के लिए जलील करने वाला अजाब है। जिस हाल पर तुम हो इसी पर अल्लाह ईमान वालों को ना छोड़ेगा जब तक के पाक और नापाक को अलग न कर दे, और न अल्लाह ताला ऐसा है कि तुम्हें गैब से आगाह कर दे, बल्कि अल्लाह ताला अपने रसूलों में से जिसका चाहे इंतखाब कर लेता है। इसलिए तुम अल्लाह ताला पर और उसके रसूलों पर ईमान लाओ। अगर तुम ईमान लाओ और तकवा इख्तियार करो तो तुम्हारे हक में बहुत अजर है। وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ, जिन्हें अल्लाह ताला ने अपने फजल से कुछ दे रखा है वो इसमें कंजूसी को अपने हक में बेहतर न ख्याल करें, बल्कि वो इनके लिए नहायत बदतर है। अन करीब क़यामत वाले दिन ये अपनी कंजूसी की चीज के तौक डाले जाएंगे। وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ वल्लाहु बिमा तअमलून खबीर, आसमानों और जमीन की मीरास अल्लाह ताला ही के लिए है और जो कुछ तुम कर रहे हो इससे अल्लाह ताला आगाह है। ये थरकू नंबर 9, इसका उनवान क्या है? ग़ज़वे उहद के बाद एक और पुकार। इसमें एक वाक्य का जिक्र है। ग़ज़वे उहद से जब मुसलमान वापस आए तो अभी जख्म मुंदमिल नहीं हुए थे, अभी मरने वालों का गम दिल से कम न हुआ कि मुसलमानों को एक और जिहाद की कॉल आ गई और अल्लाह के नबी सल्लम ने साथियों को पुकारा और आपके साथी जान देने वाले जख्मों से चूर लंगड़ाते हुए अपने घरों से निकल पड़े। दुश्मनों ने उनके हौसले तोड़ने की कोशिश की ये कह के कि अबू सुफियान बहुत बड़ा लश्कर लेके आ रहा है, तो इसके जवाब में उन्होंने कहा हस्बुनल्लाहु व नियमल वकील, हमें हमारा रब काफी है। हौसले के साथ निकले उस जगह पे पहुंचे जहां उम्मीद थी कि जंग होगी, लेकिन दुश्मन के दिल में इतना रोब तारी हुआ कि वो जगह छोड़ के भाग गया और जाते जाते अपनी चीजें भी छोड़ गया और मुसलमानों को बहुत नफा हुआ और बगैर जंग के माले गनीमत लेके लौटे। एक तिजारती काफला वहां से गुजरा, उससे वो सामान तिजारत खरीदा जो यहां से गुजर के मक्का जाना था और काफरों को उससे फायदा होता, वो सारा नफा भी मुसलमानों को मिल गया। अल्लाह ताला ने ये बात हमारे सामने रख के सच्चे ईमान वालों की 6 खसूसियात रखी। कौन कौन सी? नंबर 1, और सुनते वक्त दिल में खामोशी से कहते रहे कि अल्लाह मुझे भी ऐसा कर दे, क्योंकि इसके बगैर दीन फैल नहीं सकता, मुसलमानों का नसीब बदल नहीं सकता जब तक इस दर्जे पे जिंदगी गुजारने वाले मुसलमान न बनेंगे। पहली बात क्या थी? जख्म खाने के बावजूद अल्लाह और उसके रसूल की पुकार पर लब्बैक कहा। जरा अपना हिसाब ले लेते हैं, हमें जंगों की बातें तो छोड़ दीजिए, जख्म कटने जान लगनी तो दूर की बात है। अगर 3 घंटे यहां बैठने के बाद कहा जाए कि चलें आज अगला पारा भी करते हैं, मजीद 3 घंटे बैठिए, पता चल जाएगा कि हम कितनी कुर्बानी दे सकते हैं, कितने गम ना आ जाएंगे उस वक्त दिल में कि अभी तो ये काम है और अभी वो काम है, अभी माल दे के हटे ना दीन के रास्ते में और फिर पुकार आ जाए कि फिर माल खर्च करो, अभी एक किताब खरीदी है अब एक और खरीद लो। हम तो छोटी छोटी चीजों पर अपने आप को पीछे करते हैं, वो लोग तो जान हाथ में लेके फिरते थे कि कोई कबूल कर ले, कोई चीज काम आ जाए। ओहद में शहादत नहीं मिली तो शायद अगले मौके पे शहीद होने का दर्जा मिले। तो सच्चे ईमान वाले कौन से होते हैं? अपने हालात पे रहम खाने की बजाय अल्लाह और उसके रसूल की दावत पे लब्बैक कहते हैं। अगली खूबी उनमें क्या होती है? एहसान करने वाले होते हैं और परहेजगार। तीसरी चीज, इनका ईमान लोगों के डराने से और बढ़ता है। आज भी देखिए कि लोग दीन के नाम पे क्या कहते हैं, बहुत खतरा है, मुसलमानों के हालात ऐसे ना करो वैसे ना करो, तो ये बातें फजादत हम ईमाना, वो दबक के घर में नहीं बैठ जाते, वो अपने हुलिये नहीं बदल लेते, वो अपने नाम नहीं बदल लेते, वो एसिमिलेट करते करते अपने दीन को नहीं छोड़ देते। चौथी बात, वो कहते हैं हस्बुनल्लाहु व नियमल वकील, और ये है वो कलमा जो बंदा मोमिन को ताकत देता है, उसको हर वो चीज जो अपने हाथ से निकलती हुई दिखती है वो उसको रब की मदद से वापस मिलती हुई महसूस होती है। और फिर इसके बाद क्या, इस मोमिनों की और क्या बात हुई कि अल्लाह की नेमत और फजल है कि वो घर से निकले, यानी इससे क्या पता चला, निकले थे जंग करने और पलटे माले गनीमत के साथ। और सच्चे ईमान वालों के साथ यही होता है, जब हम अल्लाह के रास्ते में कुर्बानी देने से बचते हैं ना तो अल्लाह ताला हमें भगाता है, पीछे लगता है, और जब हम कुर्बान होने के लिए तैयार हो जाते हैं ना तो अल्लाह ताला बेटे की जगह पे दुम्बा ले आता है। ये हकीकत नहीं मालूम लोगों को, हम बचते फिरते हैं दीन से, आंखें चुराते हैं, दबक जाते हैं कोई हमारा नाम ना ले ले किसी काम पे, हालांकि हकीकत क्या है, जो सच्चे दिल से काम करने को तैयार हो जाता है तो बाज़ दफ़ा उसको कहा जाता है नहीं जज़ाकअल्लाह खैर काम हो गया। तो असल बात क्या है कि पुकार पे लब्बैक कहेंगे तो बगैर मेहनत के भी फल मिल जाता है। और सबसे बड़ी खूबी जो इनकी क्या है, वो क्या है कि लोगों से नहीं रब से डरते हैं, क्योंकि बहुत सारे लोगों के ईमान को झूठा करने वाली चीज क्या है, लोगों का डर, लोग क्या कहेंगे, बिरादरी क्या कहेगी, सोसाइटी क्या कहेंगी, बच्चे क्या कहेंगे। हम तो ये छोटी छोटी जंजीरों से निकल ही नहीं पाते तो कहां सच्चा ईमान आएगा। फिर इस रुकू में अल्लाह ताला ने काफिरों के नाते से भी कुछ बातें की हैं, क्योंकि जब हम काफिर का लफ्ज सुनते हैं ना तो हम कहते हैं अच्छा वो काफिर, लेकिन उनकी जब खसूसियात पता चलती हैं तो फिर सही मानों में उनके लिए दिल में एक तंगी महसूस होती है कि ये कितने गलत काम करते हैं। पहली चीज जो हमें उनकी पता चली वो क्या है, यसारे उन फिल कुफ्र, यानी कुफर के रास्ते में दौड़ धूप करते हैं। काफिरों की जिंदगी का मिशन क्या है, कुफर को आम किया जाए, اور اگر مسلمانوں کی زندگی کا مشن یہ نہ بنا کہ اسلام کو عام کیا جائے تو سوچیے نتیجہ کیا نکلے گا، کیا وہی نہیں جو اس وقت نکل رہا؟ دوسری چیز، کافر اللہ کا کچھ نہیں بگاڑ سکتے، یقین ہونا چاہیے. تیسری، ان کا آخرت میں کچھ حصہ نہیں. اگلی بات، ایمان کو چھوڑ کر کفر کے خریدار ہیں. اگلی بات ہم نے دیکھی کہ ان کو جو ڈھیل دی گئی ہے یہ ان کے حق میں خیر نہیں شر ہے. پھر اسی طرح ایک اور چیز ہم نے دیکھی اس میں کہ اللہ تعالیٰ جس کو چاہے اپنے دین کے لیے چن لیں، یہ چناؤ لوگوں سے پوچھ کے نہیں ہوتا، اللہ تعالیٰ لوگوں کے دل دیکھتا ہے. کون ہے جو سچے دل سے اس کے دین کا کام کرنا چاہتا ہے، پھر اللہ تعالیٰ اس کو چن لیتا ہے، پھر اس سے اپنے دین کا کام کرواتا ہے. اور آخری چیز ہم نے اس میں دیکھی بخل کے بارے میں، کہ جب لوگ دین کے معاملے میں بخل کرتے ہیں تو نتیجہ کیا ہوتا ہے کہ دین کمزور ہونے لگتا ہے. آج کے دور میں امت مسلمہ کا جو بہت بڑے مسئلے ہیں اس میں ایک مسئلہ کیا ہے کہ ہم دین کے ساتھ بخیل ہو گئے. آج دین کے ساتھ ہمارا تعلق سوتیلے بچے جیسا ہے، دوسروں کے سامنے اس کو پیار کرتے ہیں اور اکیلے میں اس کی طرف نظر بھر کے نہیں دیکھنا چاہتے. اپنی ذات پہ ہزاروں خرچ ہو جائیں تو کہتے ہیں کوئی بات نہیں، کماتے کس لیے، اور دین پہ چار پیسے لگ جائیں تو دل گھٹنے لگتا ہے. ہم نے اپنے عمل کے لیے کیا سیکھا؟ سب سے پہلی بات کیا ہے کہ ہم نے اللہ اور اس کے رسول کی پکار پہ لبیک کہنا ہے. کوئی موقع آ جائے، دین کا، نیکی کا کوئی موقع آ جائے، خوش قسمتی سمجھنا. وہ فقیر جو ہمارے دروازے پہ آ کے صدا لگاتا ہے کچھ دے دو، تو یہ سوچنا ہے کہ یہ میرا محسن آ گیا، میرے پرس میں سے ایک ڈالر نکلوا کے اس کو جو دلے ملے گا یہ اس نے مجھ پہ احسان کیا. کوئی نیکی کی دعوت دے دے تو خوش ہونا ہے کہ اس نے میری جنت میں جانے کے راستے کو آسان کر دیا. دین کے کام میں معاونت کی دعوت مل جائے تو خوش ہونا ہے کہ آج میرا اس میں سبق، آج میرا اس میں حصہ ڈل گیا. پھر اس میں ہم نے یہ بھی سیکھا اپنے عمل کے لیے کہ حسبنا اللہ ونعم الوکیل، اس کو اپنی زبان پہ کثرت سے رکھنا ہے، صرف زبان پہ نہیں بلکہ دل اور رویوں پہ بھی. پھر لوگوں سے نہیں ڈرنا، لوگوں کا خوف دل سے نکالنا ہے. اور پھر اسلام کے لیے دوڑ دھوپ کرنی ہے، جتنا کر سکتے ہیں اپنے دین کے لیے وہ کرنا ہے، یہ سوچ کے کہ کافر تو اپنے کفر کو بڑھا رہے ہیں، میں اپنے دین کو کیوں نہ بڑھاؤں. اور سب سے آخر میں دل کھول کے اپنے مال کو اللہ کے راستے میں لگانا ہے، کیونکہ یہ مال یہیں رہ جائے گا اور ہم مر جائیں گے، ہم ختم ہو جائیں گے اور یہ مال یہیں موجود رہے گا.